ये कि एक बड़ी, आपको शायद वो भी याद होगा जब 70s और 80s में जब पाकिस्तान टीवी पर कुछ टेक्निकल डिफिकल्टी हो जाती तो बड़ा सा एक आ जाता था फ्लाइट के इंतजार फरमाइए। तो अभी गालिबन वही टेक्निकल डिफिकल्टी में हमारा निजाम चल रहा है और वो इंतजार फरमाइए कि एक बड़ी सी स्लाइड लगी हुई है जिसको आप, मैं और आप देख रहे हैं आंखें फाड़ करके, आप कितना इंतजार रहेगा। इसमें कोई शक नहीं कि देखिए हम बहुत बड़ी हमारी जो नाकामी है आरफा साहब बहसियत कौम और बहसियत एक यू नो फर्द के, जिसमें मैं भी शामिल हूं, कि हम अपनी कौम को अपने उस वो जो एक ट्रांसफॉर्म नहीं कर पाए, इतने जो 80 साल होने वाले हैं कुछ दिनों में, हम उससे जो एक ट्रांसफॉर्मेशन होना चाहिए थी, इसमें कोई शक नहीं कि बेपनाह कामयाबियां हासिल की हैं आपने। इसमें मैं आपको अगर वो गिनवाऊं तो आपको फख्र महसूस होगा कि पाकिस्तान जो जिस वक्त बना था वहां से लेकर आज तक हमने कितनी तरक्कियां की हैं और हम बहसियत मजमुई एक बहुत आगे बढ़े हैं। लेकिन वो रिलीफ जो एक आम आदमी को मिलना चाहिए, जो तबकाती फर्क जो हमारे दरमियान अभी भी पाया जाता है, अभी भी एक आम फर्द जो है बेचारा, अगर वो एक मजदूर है तो उसकी जिंदगी इतनी यू नो बेबस और लाचार है कि आपको अफसोस होता है। अब आपका सवाल ये है कि क्या इस हुकूमत में, मैं डायरेक्ट बराह रास्त उस सवाल पर आता हूं, क्या कैपेसिटी है? देखिए कैपेसिटी एक मैं एक बहुत बड़ी जगह एक करता था काम, तो वहां जो बॉस थे, जो बहुत बड़े बॉस थे, तो वो उनका एक मकूला जो कि मैं उर्दू में ट्रांसलेशन करके बता रहा हूँ, कहते हैं कि अगर जो बॉस है ना वो अगर एक चूहे को चाहे तो शेर बना देता है और एक शेर को चाहे तो चूहा बना देता है।
क्या बात है,
समझा? तो अब बस आप इससे सारे आप अपने जवाब हासिल कर लें। ये देखिए अगेन बिल्कुल खुली सी बात है, अगर जो इस वक्त मुल्क जिन लोगों के कंट्रोल में है, जो वाकईतन उस मुल्क को चला रहे हैं, वो अगर शहबाज शरीफ साहब को चाहेंगे तो वो शेर बनकर रहेंगे, और जिस दिन वो चाहेंगे कि नहीं अब शेर जो है वो दुम दबा,
इन अदर वर्ड्स इफ दे वांट रिजीम चेंज दे कैन डू इट एनी टाइम।
हाँ रिजीम चेंज तो नहीं, पर्सनैलिटी चेंज, रिजीम तो वही रहता, रिजीम तो वही है ना, एक है तो चल रहा है। आपको मालूम है रिजीम में और हुकूमत में क्या फर्क है?
रिजीम इज सेम, दे से इट्स अ हाइब्रिड सिस्टम, सो बोथ आर वर्किंग टुगेदर हैंड इन हैंड।
हम लोग अक्सर जो है वो कहते हैं ईरानियंस को हम कहते हैं रिजीम चेंज, तो वो बाज जो ईरानी स्कॉलर्स हैं उनको बुरा लगता है, तो वो कहते हैं कि आपके पास भी रिजीम है। रिजीम मतलब ये कि कंटिन्यूस एक सिस्टम चला आ रहा है मामलात का, कुछ लोगों के हाथ में इर्तकाज है तो उस वजह से उसको रिजीम कहा जाता है। तो मेरा ख्याल है हमारे पास रिजीम चेंज नहीं होता, हमारे पास जो है लोगों को
पर्सनैलिटी चेंज
और हकाल दिया जाता है कुछ दिनों बाद। तो अब फिर हम ये सुन रहे हैं अभी
के नहीं सर, वेनेजुएला में भी तो हुआ ना, यानी दे कीप दोज हु दे वांट एंड दे take out those who they don't want.
system वही रहता है, regime exactly. change नहीं हो रहा, personalities change हो रही है। regime change उस वक्त होगा जबकि आपका पूरा निजाम जब वो बदलता है तो उसको आप regime change करेंगे।
नहीं सर, निजाम को तो कभी भी नहीं बदलने देंगे ये, क्योंकि पाकिस्तान में क्योंकि they don't want कि stability आए, they don't want। मेरे दो बड़े important question,
they कौन है, what do you mean by
that? I don't want to get into that detail because we want to use this time very effectively। और ये मैं नहीं कह रही, आप अमेरिका का अभी रिसेंटली का इनके क्लासिफाइड डॉक्यूमेंट्स को भी देख लें, दे ऑलवेज चेंज हुएवर दे वांटेड, दे डिड चेंज इन इजिप्ट, दे डिड चेंज इन लीबिया, दे डिड चेंज इन शाम, दे डिड चेंज इन पाकिस्तान मल्टीपल टाइम्स, दे डिड चेंज कपल ऑफ टाइम्स इन ईरान एज वेल, बट वी डोंट वांट टू गेट इनटू दैट थिंग। तो मगर दुनिया की सबसे बड़ी ताकत है, अभी डोनाल्ड ट्रंप साहब जब मुलाकात करके आए, देखिए आप जो इटली की प्राइम मिनिस्टर है उसके बारे में तो कहा शी वॉज बेगिंग कि मैं उसका हाथ मिलाऊं और तस्वीर बनाऊं, मगर चाइना से आए आप प्रेसिडेंट शी के बारे में उन्होंने एक बात भी नहीं कही, ही डिडंट से इवन सिंगल वर्ड। बहरहाल मेरा जो आपसे एक सवाल है और मैं आपसे इस पे भी व्यू लेना चाहती हूं, पाकिस्तान में इलेक्शन जब हुए थे कुछ अर्सा पहले तो इन्होंने जो एक मुख्तस सीटें थी वो पीटीआई को पहले तो जो आजाद उनका उनसे उनका निशान छीन लिया गया था, फिर उन्होंने उन्होंने आजाद के तौर पे अपने अपने निशान के साथ इलेक्शन किया, आजाद उम्मीदवार जो जीते उनको कहा गया कि इमीडिएटली कोई पार्टी को ज्वाइन करो, फिर उन्होंने एक पार्टी को ज्वाइन किया, उस पार्टी ने अपने तौर पे कोई सीट जीती नहीं थी, तो फिर मुख्तस जो सीटें थी वो अदालतों को इन्वॉल्व करने के बाद नन ऑफ दो सीट वॉज गिवन टू दैट पार्टी, दो सीट्स वर डिवाइडेड अमंग द पीपल्स पार्टी एंड मुस्लिम लीग नून. नाउ After 2 and 3 years, now when the election in Gilgit Baltistan में जब election हुए हैं तो इस्तेहकाम पार्टी जो है इस 13 सीटों के ऊपर उन्होंने इलेक्शन लड़ा, 13 के 13 हार गए. आजाद उम्मीदवार जो जीते दे कुड हैव ज्वाइंड पीपल्स पार्टी बट दे यू नो उनको उन्होंने लटका दिया हवा में, दे डिड नॉट गिव देम सबकत या वाजे मेजोरिटी भी नहीं दी ताकि वो अनलीश ना हो जाए. और वो जो आजाद उम्मीदवार थे दे कुड हैव ज्वाइंड पीपल्स पार्टी टू गेट द मिनिस्टरशिप, मगर रादर देन ज्वाइनिंग देम दीज पीपल वर फोर्स्ड और मेड टू ज्वाइन और दे ज्वाइंड themselves टू इस्तेहकाम पार्टी. नाउ चार लोगों ने आजाद उम्मीदवारों ने ज्वाइन कर लिया इस्तेहकाम पार्टी को, 3 उनको मुख्तस सीटें भी दे दी गई. हाउ कम इन 3 years मुल्क की पॉलिसी इतनी चेंज हुई कि 3 साल पहले इन्होंने वो सीटें वो जो पीटीआई ने जिस जमात को ज्वाइन किया था आजाद उम्मीदवारों ने उनको नहीं दी गई थी, यहां पे वो मुख्तस सीट, तब स्टैंड ये लिया गया था कि क्योंकि उस पार्टी की बैकबोन नहीं है, दे डिड नॉट विन एनी सीट, इसलिए हमने उनको मुख्त सीटें नहीं दी. इस पे आप क्या फरमाना चाहेंगे?
देखिए अरुण साहब, ये है पॉलिटिकल मैनिपुलेशन, एक कैलकुलस है जो लोग पावर्स हैं, जो रियल पावर जिनके पास है, जाहिर है वो ये खेल है पावर का, और इसमें कोई ये गेम तो आज से नहीं, अगर आप की तरफ चले जाइए, उससे पहले चले जाइए, अयूब खान के दौर में चले जाइए, जब बीडी सिस्टम हुआ करता बेसिक डेमोक्रेसीज, फिर खुद इमरान खान साहब का, चूंकि इसमें आप उन्हीं का जिक्र कर रहे हैं तो खुद आप ये देखिए 2018 में क्या हुआ, इमरान खान साहब के पास तो अक्सरियत नहीं थी, एमक्यूएम और बाप पार्टी को लाकर, एमक्यूएम जो कि बिल्कुल खत्म हो चुकी थी वहां पार्टी, और अभी भी कोई इसकी हैसियत नहीं है आम लोगों में, लेकिन आप देखिए कितनी 18-19 कोई 20-22 सीटें उनको दिलवाई गई, बाप पार्टी बलूचिस्तान से अचानक ला दी गई, तो वो फिर इमरान खान साहब को वजीर आजम बनवाया गया, ये भी एक तारीखी हकीकत है. तो वही अब जब एक काम उस वक्त हुआ था तो अब वही काम आज हो रहे हैं. तो बेसिकली बात यह है कि जो उनके नजदीक जो एक बेहतर हुक्मरानी कर सकता है, जो जो तमाम जो स्टेक होल्डर्स हैं उनके मफादात की निगेबानी कर सकता है पावर में आकर, वो लोग रहेंगे. एक मोटी सी बात है. अब इसमें गलत और सही की जाहिर है मैं इसलिए फैसला नहीं कर सकता,
सही, बिल्कुल सही,
जो चीज पहले जो पैचीज पहले हो चुकी है और जो 100% जायज थी. अब और देखिए व्हाट गोज अराउंड कम्स अराउंड, एग्जैक्टली आप वो तमाम गिरफ्तारियां, वो तमाम जो बिला चार्जेस लगाए हुए लोगों को महीनों कई सालों रखा गया जेलों में, खुद इमरान खान साहब के दिमाग में, अब शकीलुर्रहमान साहब के बारे में देखिए मेरा ताल्लुक चूंकि मीडिया से, वो जैसे भी हो उनके बारे में आप 100 इख्तलाफात कर रहे हैं, लेकिन बगैर चार्ज लगाए हुए 8 महीने से ज्यादा गालिबन उनको जेल में रख दिया गया.
बड़ी ज्यादती की थी
किसके?
हामिद मीर साहब के साथ.
हाँ कोई कौन ऐसा देखिए ना, अब मिफ्ता इस्माइल बेचारा वो एक मेमन बिजनेसमैन कराची का जो बड़ी मुश्किल से है, वो लोग बहुत मुश्किल से सियासत में आते हैं, उसको जेल में डाल दिया आपने. आखान अब्बासी जिनको मैं जाती तौर पर जानता हूँ, नीट एंड क्लीन आदमी,
exactly.
उनको करप्शन में आपने डाला. तो ये देखिए ये तमाम चीजें ऐसी हैं जो पाकिस्तानी, अब ये आप यकीन करें, मैं चूंकि आप सवाल कर रही हैं और आपसे चूंकि एक अच्छी माशाल्लाह केमिस्ट्री भी हो गई इसी पहली उस बातचीत में, तो मैं इससे बात भी कर रहा हूं, लेकिन मैं पिछले कई برسوں سے میں نے یہ اپنا ایک رول یہ رکھا ہے اصول کہ میں پاکستان کی داخلی سیاست پہ بات نہیں کروں گا. جو انٹرنیشنل افیئرز ہیں مثال کے طور پر آج کل جو جنگ کے معاملات ہیں مذاکرات کے, میں صرف اس پر بات کرتا ہوں. لیکن چونکہ بہرحال ایک ہے دلچسپی کا مسئلہ ہے, ہم کو معلوم ہونا چاہیے. لیکن اس معاملے میں دیکھیں ہم کو نا تھوڑا ذہن وسیع کرنے کی ضرورت ہے. میری اور آپ کی بہت شکایات ہیں پاکستان سے, پاکستان کے اسٹیبلشمنٹ سے, پاکستان کے اداروں سے, پاکستان کا جو ایک جو آپ کی بیوروکریسی ہے, ہر سفیر سے وزیر سے, کوئی ایسا نہیں ہے جس سے ہمیں مجھے شکایت نہ ہو ذاتی طور پر. لیکن کیا آپ وہ جو اسٹیٹ ہے, یعنی اسٹیٹ سے مراد یہ کہ میں کسی ایک ادارے کی بات نہیں کر رہا, یہ خاص بات یہ ہے کہ وہاں ریاست جو ہے وہ سمجھتے ہیں کہ یا تو آئی ایس آئی ریاست ہے یا آئی ایس پی آر ریاست ہے, اور باقی جو میں اور آپ جو ہیں وہ سب ایک گھاس چرنے چلے گئے. پوری جو ایک قوم ہے تو اس کا مفاد جو ہے وہ سب سے زیادہ سپریم ہے, اس کو دیکھا جائے. اور اس میں سب سے پہلا جو اسٹیپ لینا چاہیے, آپ نے شہباز شریف صاحب کا ذکر کیا. شہباز شریف جانتے ہیں کہ یہ ایک اچھا جو چھتری لے کے پکڑے ہوئے تھے, وہ ان کو معلوم ہے کہ اس کا کیا امپیکٹ ہوگا. ایک یہ ویڈیو وائرل ہوگی, تعریف ہوگی, بتایا جائے گا کہ بھائی دیکھیں میں کتنا اچھا اور میں نے کتنا اچھا برتاؤ کیا, بلا 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 وغیرہ وغیرہ. تو ایک ان کا ایک اسٹنٹ ہے, وہ ایک پبلسٹی اسٹنٹ سو ٹو اسپیک. وہ اور ان کی بھانجی صاحبہ جن کے متعلق کہا جاتا ہے, آپ جانتے ہیں کس طرح سے وہ لوگ اپنے آپ کو, اپنا میڈیا مینیجرز جو ہیں ان کی چیزیں چلاتے ہیں. تو اس وقت کیا ان میں کیپیسٹی ہے کہ پاکستان کے مسائل حل کر سکیں؟ نہیں ہے, پیریڈ, فل اسٹاپ. کیا ہم کو ان کی کارکردگی کی بنیاد پر پاکستان کی جڑیں کاٹنا چاہیے, باہر بیٹھ کے پاکستان کو بحیثیت مجموعی گالیاں دینا چاہیے, پاکستان کے ہر اچھے مومنٹ کو, ہر ایسے لمحے کو جو کہ دنیا سراہ رہی ہے اس کو ماننے سے انکار کرنا چاہیے؟ میرا جواب ہے نہیں. مجھے فیلڈ مارشل آصف منیر صاحب سے 10 اختلافات ہو سکتے ہیں, لیکن اگر پاکستان کو ایک انٹرنیشنل اسٹیج پر آ کر آپ کے لیے اپرچونیٹیز کے دروازے کھلے ہیں اور ان دروازوں سے اب فائدہ کیا اٹھانا, وہ ایک الگ بات ہے, لیکن کم از کم ہمارے لیے, ہمارے بچوں کے لیے دروازے کھلے ہیں. تو ہمیں کم از کم اس انداز سے سوچنا چاہیے کہ ہم صرف ایک مخصوص, دیکھیے میں بہت عرصے, جیسے میں نے اس سے پہلے عرض کیا, میری شروع سے یہ ایک لائن ہے, میں یہ سمجھتا ہوں کہ بیرون ملک پاکستان کی کسی بھی سیاسی جماعت کا کوئی چیپٹر نہیں ہونا چاہیے. پاکستانی کمیونٹی چاہے وہ امریکہ میں ہو, کینیڈا میں ہو, وہ صرف پاکستانی کمیونٹی ہے, وہ کسی جماعت سے متعلق کمیونٹی نہیں ہے. کیونکہ یہ جماعتیں, یہ جو چیپٹرز ہیں, ان کے جو لیڈران حضرات ہیں, انتہائی مفاد پرستوں کا ٹولہ ہے جو کہ اپنے مفاد کے لیے, اپنی ذاتی مراعات کے لیے, اپنے پرکس کے لیے, اپنے پروٹوکولز کے لیے ہمیں اور آپ کو استعمال کرتے ہیں, بیرون ملک بیٹھے ہوئے لوگوں کو, ہماری توانائیاں ضائع کرتے ہیں, ہمارے پیسہ ضائع کرتے ہیں, ہمارے گھروں میں ہمارے دوستوں سے انہوں نے لڑائیاں کرا دی ہیں. ہمارے بچے آج کل اپنے ماں باپ سے اس لیے بات نہیں کرتے کہ وہ دونوں دوسرے لیڈر ایک دوسرے کو پسند نہیں کرتے. تو یہ جو تفریق ہے اور یہ جو رویہ ہے, میں اس کے شدید خلاف ہوں. میں سمجھتا ہوں کہ پاکستانی امریکنز کو پاکستانی رہنا چاہیے فرسٹ اینڈ فارموسٹ, مطلب یہ کہ ظاہر ہے آپ امریکن ہیں, اسی طرح سے کینیڈا میں بھی آپ کینیڈا کی, آپ نے جناب شہریت لی ہے, حلف اٹھایا ہے, تو خدا کے واسطے آپ کینیڈا کا آپ مفاد آپ کے پاس سب سے پہلے ہونا چاہیے, اس کے بعد پھر آپ کوئی اور چیز آپ سمجھیں. یہی حال امریکیوں کا ہونا چاہیے. یہ جو پارٹیاں بنا بنا کر ہم ایک دوسرے کو آپس میں تقسیم کر رہے ہیں, اگین دیکھیے آپ آرفا صاحب آپ جو ہے مجھے بہت موقع دے رہی ہے بولنے کا, آپ مجھے روک دیں.
نہیں نہیں, میں انٹرپٹ نہیں کرنا چاہتی, آف کورس پیپل آر لسننگ. اچھا ایک میرا لاسٹ کوسچن جو اس وقت آپ کے ساتھ ہے, دس از آلسو ویری امپورٹنٹ نیوز ایٹ دا مومنٹ. فائنینشیل ایکشن ٹاسک فورس کے وائس پریزیڈنٹ ویویک, ان کا نام ہے ویویک اگروال, انڈیا سے ہیں, آئی تھنک جولائی 26 سے انہوں نے اپنی پوزیشن کو سنبھالنا ہے. جب یہ سب کچھ ہوا تو یہاں پر ایک جو مجلس اتحاد المسلمین کے چیف اسد اللہ اویسی جو ہیں, انہوں نے سیٹرڈے کو انڈیا سینٹر کو پش کیا, یعنی انڈین گورنمنٹ کو پش کر رہے ہیں کہ پاکستان کو فائنینشیل ایکشن ٹاسک فورس کی گرے لسٹ میں ایک بار پھر سے ڈال دیا جائے. اس کا مطلب ہے عام آدمی کی زندگیوں پہ ایک دفعہ پھر سے مشکلات ہو جائیں گی, اینڈ پاکستان ول بی ہیلڈ اکاؤنٹبل فار ایوری تھنگ وٹ دے ڈو once again. He is Muslim, jo Asadullah Awaisi hai, aur Vivek Agarwal jo hai, he is the new Vice President of Financial Action Task Force. क्या फरमाएंगे इसके बारे में क्विक वर्ड?
देखिए इसमें देखिए थोड़े से हमारे एक मिसकंसेप्शन हैं। पहली बात यह कि वो ओवैसी साहब इंडियन हैं और
उनका मुल्क है इंडिया,
उनका मुल्क है इंडिया और उनको 100% इख्तियार है, हक है उनका कि जो बात वो अपने मुल्क के मफाद के हक में समझते हैं कहना चाहिए। ये जो हम मुस्लिम का लाहिका लगा देते हैं उनके साथ,
या
तो वो इट डजंट मैटर, वही फर्स्ट एंड फॉरमोस्ट ही इज एन इंडियन। उनके आबा अजदाद, उनकी कई नस्लें, हजारों साल से वो लोग वहां बैठे हुए हैं, मुसलमान हों या ना हो, लेकिन वो इंडियन है तो उनको हक है पूरा। अब एक बात तो ये, लेकिन क्या उन्होंने जो बात की है आपकी इतला के लिए अर्ज है कि पाकिस्तान में भी कुछ खवातीन हजरात ने यही बातें की हैं। जब पाकिस्तान को ग्रिल से हटाया जा रहा था तो पाकिस्तान में बैठकर पाकिस्तानी सियासी
पॉलिटिकल पार्टीज की ग्राउंड के ऊपर ये हरकत,
बिल्कुल कहा ना, बिल्कुल कहा कि नहीं नहीं निकलना चाहिए। अच्छा फिर क्या ओवैसी ने हिमाकत की है? 100% हिमाकत की, हक है उनको कहने का, क्योंकि इस वक्त तो जो आपका वो है वर्ल्ड बैंक के प्रेसिडेंट, वो भी इंडियन है, सिख है, सरदार साहब आप जानते होंगे, बहुत बड़े नामी गिरामी शख्सियत है वो। तो देखिये ये जब इस लेवल पर पहुंचते हैं शख्सियात, तो उनके नजदीक फिर एक तो ये कि जाहिर है कुछ उनका नर्म गोशा जरूर होगा उनके लिए, इंडिया के लिए, और जो तारीख है इंडिया और पाकिस्तान की, ये हो सकता है कि हमारे बारे में वो कुछ मुख्तलिफ रवैया रखते हों किसी, कम अज कम प्राइवेटली। लेकिन इन उन अहदों पर पहुंचकर ऐसा नहीं हो सकता कि महज अपनी जाति पसंद और नापसंदगी की बुनियाद पर आप फैसले करें।
एथिकली रॉन्ग
है। पूरी उम्र के अग्रवाल साहब जो है वो अगर वहां पहुंचे हैं तो वो पूरी दुनिया देख रही है, देखिए, और पाकिस्तान अब कोई मजाक मुल्क नहीं है, बाय द वे पाकिस्तान इज द फिफ्थ लार्जेस्ट कंट्री इन द वर्ल्ड बाय पॉपुलेशन, इज द यू नो इकोनॉमिक पावर। हमारी अपनी बेवकूफियों और बदमाशियों की वजह से हमारे हालात कुछ खराब हैं, आज का हालात खराब चल रहे हैं, लेकिन फिर भी दुरुस्त होने के इम्कान ज्यादा हैं
इंशाल्लाह।
लेकिन हमको इतना हल्का ना लिया जाए कि हम एक शख्स सिर्फ इस वजह से आ जाएगा कि वो अगर इंडिया से है, चाहे उसका मजहब जो भी हो, वो आकर हमको सिर्फ इसलिए रगड़ा देगा कि हम पाकिस्तानी हैं, नहीं ऐसा ऐसा वो क्या कहते हैं, एक और मिसरा अर्ज करूं आपकी खिदमत में, वो दिन हवा हुए जब पसीना गुलाब था, अब भूल जाए के पाकिस्तान के हवाले से, या किसी भी एक जो एक अंडरडॉग एक ग्रुप हो या मुल्क हो उसके बारे में आप कोई एक ऐसा रवैया रख सकते हैं। और ईरान ने देखिए साबित कर दिया ये, आप तमाम तक कमजोरियों के बावजूद अमेरिकन माइट, आपने बार बार कई दफा फरमाया कि अमेरिका ने ये किया, अमेरिका ने वो किया, लेकिन अमरीका वहां कुछ नहीं कर सका, क्यों नहीं कर सका? उसकी भी जाहिर हम मैं और आप अच्छी तरह वजूहत जानती हैं।
बहुत शुक्रिया सर आपका, आपने बड़ी डिटेल में बात की और यकीनन हम आप ही का पॉइंट ऑफ व्यू लोगों की नजर में रखना चाहते थे। आई होप टू टॉक टू
यू, आई होप के मुझे बहुत गालियां नहीं पड़ेंगी।
दैट्स ओके सर, मैं लोगों में सिर्फ इतना कहती हूँ, हैव दी पोजीशन जिसमें आप बर्दाश्त करें, सुनने वाला ज्यादा बेहतर होता है। और आप अपने तौर पे यकीनन मुल्क के लिए क्या सूरत हाल है उसका आपने अब आपका एनालिसिस है, मैं बहुत शुक्रिया करना चाहती हूँ आपके टाइम की, एंड इट मींस अ लॉट फॉर द कैनेडियंस, ऑल द बेस्ट, थैंक यू वेरी काइंडली।
थैंक यू वेरी मच, बहुत खुशी हुई आपके साथ,
हमें खुद आपका बहुत शुक्रिया। आप बीबीसी उर्दू के साथ भी रहे हैं?
मैं वॉइस ऑफ अमेरिका,
वॉइस ऑफ अमेरिका
हेड था जी।
आई एम सो सॉरी, मैंने आई सेड रॉन्ग, बट आई एक्चुअली वांटेड टू से वॉइस ऑफ अमेरिका। और डोनाल्ड ट्रंप साहब को बिल्कुल आपको प्रेज भी करना चाहिए।
लॉस एंजलिस से एक अखबार निकला, अभी भी निकलता है, पाकिस्तान लिंक
जी,
तो मैं उसका फाउंडर और साबिक एडिटर इन चीफ रहा हूँ। और वो मैंने बैक इन दी अर्ली 1991 में उसको अखबार को शुरू किया था, हफ्त रोजा इंग्लिश उर्दू अखबार है
जी।
कनाडा में भी जाया करता था, काफी लोग वहां भी जानते होंगे, अभी भी ऑनलाइन अभी भी चलता है।
बहुत शुक्रिया आपसे रिक्वेस्ट है, आप हमारे पेपर को भी हमारी वेबसाइट eawaz.com पे आके जरूर देखिएगा। हमारा तो जो फ्रॉम द डे वन सिंस 1997 व्हेन आई स्टार्टेड it was only a web paper, and our staff and our associates are working their level best within their capacities. Magar Voice of America hi mera kehne ka maksad tha. I pronounce.
اب اللہ تعالیٰ آپ کو کامیابیاں دے مزید. مجھے بڑی خوشی ہوئی, آپ بہت ہی متوازن اور بہت ہی مناسب انداز سے آپ پورا پروگرام رن کرتی ہیں, موقع دیتی ہیں سننے کا ہر ایک پوائنٹ آف ویو کا, اور امید ہے کہ ناظرین اسی نیت سے اور اسی جذبے سے اس کو پروگرام کو سنیں.
اللہ کرے کہ پولرائزیشن ہم ختم کر سکیں, ہیونگ دا پیشنس ٹو لسن ٹو دی ادر اینڈ ایز ویل. سر تھینک یو ویری کائنڈلی, بہت شکریہ آپ کا, بہت
شکریہ,
آل دا بیسٹ. اور بالکل صاحب یہ ملاقات کے لیے ان کا ٹائم, دیکھیے کسی کا ٹائم بہت امپورٹنٹ ہوتا ہے, ان کا بہت شکریہ کہ انہوں نے ہمیں ٹائم دیا. جیسے میں نے آپ سے کہا کہ از اے پراپر جرنلسٹ فیض رحمان صاحب, اور سینئر اینلسٹ واشنگٹن ڈی سی سے آپ کا تعلق ہے, آپ نے ان کا پوائنٹ آف ویو سنا. یہ پروگرام ٹیلی ویژن پہ رپیٹ ہوگا آج رات میں, اینڈ اس کے بعد آئی تھنک نیکسٹ کل بھی رپیٹ ہوگا, اور اس کے بعد یہ یوٹیوب پہ بھی آپ واچ کر سکتے ہیں. اب اپنا پوائنٹ آف ویو ضرور دیجیے گا, اور ود ریسپیکٹ فلی. اب آپ, میں تو بلکہ مجھے لگتا ہے لوگوں میں پیشنس لیول ویسے ہی کم ہو گیا. ایک زمانہ تھا کہ جب ہم یہاں کال کیا کرتے تھے, اب ہر کسی بھی ڈپارٹمنٹ کو آپ کر لیں, چاہے آپ ٹیکس ڈپارٹمنٹ کو کال کر لیں, الیکٹرو کو کال کر لیں, این بریج کو کال کر لیں, بیل کو کال کر لیں, فائیڈو کو کال, کسی بھی ڈپارٹمنٹ کو کال کر لیں, وہ ایک آپ کو سٹیٹمنٹ سننے کو ملتی ہے کہ ہراسمنٹ برداشت نہیں کی جائے گی, اگر آپ اونچی آواز میں بولیں گے یا آرگیو کریں گے تو یہ کال ول بی ڈراپڈ. بیکاز شاید میرا خیال ہے ہر طرف لوگوں میں وہ پیشنس لیول کم ہو گیا. We got to listen to everybody and we learn all our life. God bless you. We'll have top of the hour and come back. Please stay tuned.
Brampton City 2026 municipal election ke liye election workers bharti kar raha hai. Kya aap apni community ki khidmat karna chahte hain? Voting day eve 26 اکتوبر یا ایڈوانس ووٹنگ کے لیے دوران مختلف عہدوں پر کام کرنے کا موقع حاصل کریں. تمام الیکشن ورکرز کو تربیت اور معاوضہ فراہم کیا جائے گا. رہائشوں کے لیے مثبت ووٹنگ تجربہ یقینی بنانے میں اپنا کردار ادا کریں. مزید معلومات اور درخواست کے لیے آج ہی brampton.ca/brampton votes پر جائیں. میری پورے سال کی سیونگ $400 ہوئی ہے.
میری سیونگ $350
اور میری سیونگ سب سے زیادہ ہوئی ہے. میں نے سیو کیے ہیں $2000.
کیا چمتکار کیا, مجھے بھی گر سکھاؤ نا.
ہمارے پاس دو گاڑیاں اور ایک گھر ہے, اور ان سب کی انشورنس ملا کر میں نے زبردست سیونگ کی ہے. آپ بھی اپنی گاڑی اور گھر کے انشورنس میں خوب سیونگ کر سکتے ہیں. ٹرم اینڈ کنڈیشن اپلائی. آل اسٹیٹ پکرنگ ایجنسی کے راجا باشر 6472903773 6472903773.
پیٹرو کینیڈا پیش کر دے جورون ہیوی ڈیوٹی ڈیزل انجن آئلز ان فل سروس سیونگز نال 10W30 سنتھیٹک $20 ڈسکاؤنٹ, $5W30 $40 ڈسکاؤنٹ, آفر لمیٹڈ ٹائم لئی. $5W30 کوئک سٹارٹ اور آئل فلو ٹھنڈے موسم وچ جیتو. $10W30 انجن دی کارگزاری نو بنائے رکھدا. QTL دی تین لوکیشنز تے پوجو اور لاب چکو. ایگزٹ 268 کیمبرج, ایگزٹ 579 ناپنی, ایگزٹ 5 فورٹ ایئری. پیٹرو کینیڈا اور QTL, بلے بلے انوٹا ساک.
اپنی کمیونٹی دا سب تو وڈا ودیا کوالٹی والا تے سب تو پرانا سوڈی فرنیچر ہر گھر دی پہچان بن چکی ہے.
او پھر بنے بھی کیوں نہ, کیونکہ بیڈ روم سیٹ, سوفا سیٹ, میٹریسز, ڈائننگ ٹیبل, ڈیکوریٹو آئٹمز, گل کیجی سارے گھر دا فرنیچر ودیا کوالٹی تے ڈسکاؤنٹڈ پرائس تے مل جاندا. سوڈی فرنیچر تو 3 سال لئی نو بیاج.
142 کینیڈی روڈ, برامپٹن, 9058747471.
ٹرک ڈرائیور بھائیوں, اب یو ایس اور کینیڈا میں انلمیٹڈ ڈیٹا, ویور ٹیلی کمیونیکیشن کے ساتھ فل اسپیڈ, نو رکاوٹ. سفر بزنس کا ہو یا شوق کا, ورلڈ وائڈ ای سم ڈیٹا پلان کے ساتھ انٹرنیٹ ہمیشہ ریڈی. ٹریول کر رہے ہو انڈیا, پاکستان یا حج یا عمرے کے لیے, ویور ٹیلی کے ساتھ ہمیشہ رہو آن لائن. دور دراز علاقہ کوئی پرابلم نہیں, گھر ہو یا کیبن, ویور ٹیل کی ہائی اسپیڈ انٹرنیٹ چلتی ہے دنیا کے کسی بھی کونے میں. وزٹ کریں viewertel.com یا کال کریں 416-243-9836 416-243-9836. کنیکشن آپ کا دنیا کے ساتھ.
ਟਰੱਕ ਸਰਵਿਸਿੰਗ ਖੇਤਰ ਵਿੱਚ ਓਂਟਾਰੀਓ ਦਾ ਮੋਹਰੀ ਨਾ ਕੁਇਕ ਟਰੱਕ ਲਿਊਬ ਤੁਸੀਂ ਇੱਕ ਟਰੱਕ ਚਲਾਉਣੇ ਜਾਂ ਫਲੀਟ ਹੈਗੀ ਜੇ ਤੁਹਾਡਾ ਟਾਈਮ ਵੈਲਿਊ ਰੱਖਦਾ ਅਪਾਇੰਟਮੈਂਟ ਦੀ ਲੋੜ ਨਹੀਂ ਫਸਟ ਕਮ ਫਸਟ ਸਰਵਡ ਸਟੇਟ ਆਫ ਦੀ ਆਰਟ ਫੈਸਿਲਿਟੀ ਟ੍ਰੇਨਡ ਟੈਕਨੀਸ਼ੀਅਨਸ ਰਾਹੀਂ ਬੈਸਟ ਹਾਈ ਗ੍ਰੇਡ ਆਇਲਸ ਫਿਲਟਰਸ ਇੰਜਨ ਦੀ ਜਾਨ ਵਧਾਉਂਦੇ ਹੋਰ ਕੀ ਚਾਹੀਦਾ ਤਿੰਨ ਲੋਕੇਸ਼ਨਾਂ ਤੋਂ ਤੁਹਾਡੀ ਸੇਵਾ ਕਰਦੇ QTL ਐਗਜ਼ਿਟ 268 ਹਾਈਵੇ 401 ਕੇਂਬ੍ਰਿਜ ਐਗਜ਼ਿਟ 579 ਹਾਈਵੇ 401 ਨੈਪਨੀ ਐਗਜ਼ਿਟ 5 QEW ਫੋਰਟ ਏਰੀ ਸਰਵਿਸ ਹੋਰ ਕੁਆਲਿਟੀ ਵਿੱਚ ਸਭ ਤੋਂ ਪ੍ਰਮੁੱਖ ਨਾਂ QTL 519-622-0660 ਜੋ ਆਵੇ ਸੋ ਰਾਜ਼ੀ ਜਾਵੇ
Chandni Banquet Hall.
Intelligent choice, locations, sound system, innovations, Chandni Banquet Hall.
30 years of hospitality experience, corporate event, exhibition, expo or any celebration.
Indoor and outdoor golf course facilities, Chandni Banquet Hall. For appointment, call today at 905-458-8888, 905-458-8888 or visit chandnivictoria.ca. Chandni.
ਹਾਂ ਜੀ ਜ਼ਰਾ ਇੱਕ ਵੈਬਸਾਈਟ ਨੋਟ ਕਰੋ afcgrocery.com ਇਹ ਹੈ ਜੀ ਏਸ਼ੀਅਨ ਫੂਡ ਸੈਂਟਰ ਦੀ ਬ੍ਰਾਂਡ ਨਿਊ ਵੈਬਸਾਈਟ ਜਿੱਥੋਂ ਤੁਸੀਂ ਇੰਡੋ ਕੈਨੇਡੀਅਨ ਗਰੋਸਰੀ ਮਠਿਆਈਆਂ ਤਾਜ਼ੀਆਂ ਸਬਜ਼ੀਆਂ ਫਲ ਫਰੂਟ ਇੰਡੀਆ ਵਾਲੇ ਭਾਂਡੇ ਸਜਾਵਟ ਦਾ ਸਮਾਨ ਸਾਰਾ ਕੁਝ ਜੋ ਸਟੋਰ ਤੇ ਜਾ ਕੇ ਦੇਖਣਾ ਹੁਣ ਏਸ਼ੀਅਨ ਫੂਡ ਸੈਂਟਰ ਦੀ ਇਸ ਵੈਬਸਾਈਟ ਤੇ ਦੇਖੋ $100 ਜਾਂ ਇਸ ਤੋਂ ਜ਼ਿਆਦਾ ਦੇ ਆਰਡਰ ਤੇ ਪਾਓ ਫ੍ਰੀ ਡਿਲੀਵਰੀ ਇਨ ਆਲ GTA ਏਰੀਆਸ ਫ੍ਰੀ ਕਰਬਸਾਈਡ ਪਿਕ ਅਪ ਅਵੇਲੇਬਲ ਇਨ ਆਲ ਲੋਕੇਸ਼ਨਸ ਔਨ ਸੇਮ ਡੇ ਵਿਜ਼ਿਟ afcgrocery.com
अच्छे हमसाए ही मजबूत कम्युनिटी बनाते हैं आइए इस सीजन में मिलकर अपने शहर ब्रैम्पटन को महफूज साफ और खुशामदीद बनाएं अपने घर के बाहर सफाई का ख्याल रखें गैर जरूरी शोर से गुरेज करें और फुटपाथ और बाइक लेन्स को साफ रखें कचरा मुकर्रर जगह पर फेंकें अवामी या निजी जगहों पर गैर कानूनी डंपिंग ना करें और याद रखें सड़क पर पार्किंग सिर्फ 3 घंटे के लिए है जबकि रात 12 से सुबह 2 बजे तक पार्किंग ممنوع है आपके ये छोटे اقدامات हमारे शहर में बड़ा फर्क पैदा कर सकते हैं مزید معلومات کے لیے وزٹ کریں brampton.ca/bylaws
جی صاحب ایک طرف سے خوش آمدید کہنا چاہتی ہوں میں پیچھے رہ جاتی ہوں میں نے کہا ہمیشہ دیر کر دیتا ہوں میگا منی ایکسچینج ہمارے سپانسر ہیں میگا منی ایکسچینج اگر آپ نے رقم پاکستان بھیجوانی ہے دے آر ویری ریلائبل اینڈ ونڈرفل پیپل شباہت اینڈ مسز شباہت صاحب یہاں پہ ہوتی ہیں صبح 12 بجے سے شام 6 بجے تک اوپن ہوتے ہیں میگا منی ایکسچینج بلکہ اگر آپ جوائن کر لیں تو ایوری ڈے ان کی ویب سائٹ میگا منی ایکسچینج ڈاٹ کام کو اگر آپ جوائن کر لیتے ہیں تو آپ کو ایوری ڈے ڈالر کا ریٹ ملے گا پاکستان کا روپیہ اسٹرانگ ضرور ہوا ہے آج کے ریٹ اگر میں کروں تو پاکستان کے لیے 200 روپے اسٹل بیٹر ایک اور جگہ پہ میں نے چیک کیا تھا 199 ان کا ریٹ تھا 200 روپیز آج کا ریٹ دیا جا رہا ہے اگر آپ $1000 سے کم کی رقم بھجواتے ہیں تو $5 تک آپ سے اس کی چارج اسٹل بہت بہتر ہے دیر از سرٹن ادر کمپنیز جو کہ یو نو اگر آپ 1000 سے کم ڈالتے ہیں یا زیادہ بھی بھیجتے ہیں تو $15 to $20 آپ کو چارجز پڑتے ہیں پھر بھی لوگ رقم بھیج رہے ہوتے ہیں ان کے ذریعے تو بہرحال میگا منی ایکسچینج کا نمبر 905-279-4754-279-4754 آئی ہیو شیراز شفیق ود می پلیز اسٹے ٹیون اس کے بعد شیراز شفیق ہوں گے اس کے بعد جناب کرامت اللہ غوری صاحب تشریف لائیں گے شیراز شفیق کسی بھی تعارف کے محتاج نہیں میں آپ سے ریکویسٹ کرنا چاہتی ہوں کہ اگر آپ نے ٹرک لون لینا ہے اگر آپ اپنے گھر کو ری فائنینس کرنا چاہتے ہیں اگر آپ کو کوئی بزنس کے لیے لون چاہیے تو شیراز شفیق کو ایک بار ضرور کال کر لیجئے گا صاحب مشورہ تو دیوار سے بھی کر لینا چاہیے اور میں آپ کو یقین دلاتی ہوں کہ شیراز شفیق 770 AM فیملی کے جتنے بھی ہمارے لسنرز ہیں ہی از ود یو مارگیج کے لیے لائن آف کریڈٹس کے لیے لونز کے لیے بزنس لونز کے لیے آپ ان سے رابطہ کر سکتے ہیں شیراز کا ایک نمبر بڑا آسان سا ہے 416-502-8000 502-8000 ایریا کوڈ 416-502-8000 502-8000 ان کا نمبر ہے میں آپ کو ان کا سیل فون بھی دیے دیتی ہوں دیٹ از 289-242-8-6-2-8-6 242-6-28-6 616 उनका नंबर है, ये उनका पर्सनल सेल फोन है, ये भी दूसरा भी सेल फोन है 416-502-8000। अदरवाइज शिराज शफीक आप गूगल करो, बाजी ले जाएगा शिराज शफीक के पास, विच इज अ वेरी कम्फर्टिंग चीज है, जिसमें आपको पता चल जाएगा कि हाउ गुड इज शिराज फॉर लोन्स, लाइन ऑफ क्रेडिट्स, ट्रक लोन्स, कार लोन, बिजनेस लोन के लिए शिराज मेरे साथ हैं। शिराज अस्सलाम वालेकुम, हाउ आर यू?
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुह। आपका जी अल्लाह ताला का शुक्र है, आप सब ठीक है?
शिराज मैं, मुझे पता है कि इन दिनों में घरों की सेल्स भी कम है, मॉर्गेजेस का बिजनेस भी उसी लिहाज से है, मगर आई थैंक यू वेरी मच फॉर योर ऑन गोइंग बी विद अस, मगर मैं एक यकीन दिलाती हूँ कि अगर आप सेल्फ एम्प्लॉयड हैं, आप अपनी जॉब को ही करते हैं, आप घर खरीदना चाहते हैं, तो आप एक दफा शिराज शफीक से राबता करें, तमाम फाइनेंसेस को अरेंज करेंगे और ये जर्नी बड़ा हैसल फ्री होगा, बिना किसी तकलीफ के होगा। जी शिराज, सबसे पहले तो आप अकाल मॉर्गेजेस के साथ हैं एंड यू डिड नॉट चेंज योर प्लेटफॉर्म आइदर, बताइए आप अपने बारे में, अपनी अकाल मॉर्गेजेस के बारे में और अपनी सक्सेस स्टोरी शेयर करें हमारे साथ।
जी आस्था जी, आस्था जी, हम लोग अकाल मॉर्गेज वाले बेसिकली पिछले 25 साल से मॉर्गेज इंडस्ट्री के अंदर सॉल्यूशन बेस्ड रूप से प्रोवाइड कर रहे हैं। किसी भी किस्म की सिचुएशन हो, अकाल मॉर्गेज अपने नाम और काम दोनों की वजह से जानी जाती है। हमारे बहन भाई किसी भी किस्म की मॉर्गेज देख रहे हैं, चाहे कोई रेजिडेंशियल मॉर्गेज उनको चाहिए या कोई कमर्शियल मॉर्गेज चाहिए, या उनको किसी भी किस्म की कोई लाइन ऑफ क्रेडिट चाहिए, कोई होम इक्विटी लाइन ऑफ क्रेडिट चाहिए, या उनको कोई प्लान बन रहा है जी वो बिजनेस बाय करना चाह रहे हैं उसके लिए उनको कोई बिजनेस लोन चाहिए, या कोई ट्रकिंग का इक्विपमेंट बाय करना चाह रहे हैं उसके लिए लोन चाहिए, तो इन सब चीजों के लिए वो मेरे साथ रब्ता कर सकते हैं। मेरा नंबर नोट कर लें जी, शिराज शफीक का काल मॉर्गेज 416-502-8000, 1-6502-8000। मेरा सेल नंबर है 2892426286। आफा जी, पहले हम लोग सिर्फ सर्विसेज प्रोवाइड कर रहे थे ओंटेरियो के अंदर, अब हम लोगों ने थोड़ा सा एक्सपेंड किया है, हमारी जो सर्विसेज हैं हम लोग जो प्रोवाइड कर रहे हैं वो सस्केचवन वगैरह में, वैंकूवर वगैरह में, नोवा स्कोशिया में, प्रिंस एडवर्ड वगैरह में प्रोवाइड कर रहे हैं। तो अगर हमारे किसी भी बहन भाई को वहां पे भी कोई सर्विसेज वगैरह की जरूरत है, कोई घर वगैरह लेना चाह रहे हैं या कोई रिन्यूअल उनकी आ रही है उस बारे में डिस्कस करना चाह रहे हैं, तो वहां पे भी हम लोग सर्विसेज वगैरह प्रोवाइड कर रहे हैं, तो वो कॉल कर सकते हैं और अपना सिनेरियो डिस्कस कर सकते हैं। आपका जी, जिस तरह से इन्फ्लेशन के नंबर सबको पता है कि 2.8 से इंक्रीज होके वो 3.2 पे चले गए हैं, हर साइड पे ही चीजें जो है वो महंगी होती जा रही है, लिविंग कॉस्ट इंक्रीज होती जा रही है, तो हमारे वो बहन भाई जिनकी रिन्यूवल्स आ रही हैं, मेरी उन सबसे ये रिक्वेस्ट है कि बगैर डिस्कस किए रिन्यू ना करें। क्यों? उसकी रीजन क्या है? देखिए, उसकी रीजन ये है कि आपके बहुत सारे जो आपके हाई डेट्स हैं ना, क्रेडिट कार्ड वगैरह यूज किए हुए हैं, अगर आप रिन्यूवल के टाइम पे ही उनको अपनी मॉर्गेज के अंदर कंसोलिडेट कर लेंगे तो आपको फायदा हो जाएगा, आपको कम इंटरेस्ट रेट पे करना पड़ेगा। लेकिन अगर आप इन केस रिन्यूअल कर देते हैं और उसके बाद आप कहते हैं जी कि इसको हम लोगों ने कंसोलिडेट कर लेना था मॉर्गेज के अंदर तो हमारे इतने पैसे बच जाने थे, तो फिर क्या होगा कि आपको ब्रेक करने की प्लेंटी पड़ेगी, क्योंकि आप मॉर्गेज रिन्यू हो चुकी है, उसकी टर्म शुरू हो चुकी है, अब अगर आप ब्रेक करोगे तो आपको उसका नुकसान होगा। तो मेरी ये सबसे रिक्वेस्ट है कि अगर आप लोगों की रिन्यूअल आ रही हो तो जिस तरह से आप एफर्ट करते हो मॉर्गेज लेने के टाइम पे, इसी तरह से आप अपनी एफर्ट करो मॉर्गेज की रिन्यूअल के टाइम पे। क्यों? क्योंकि आप उस वक्त बहुत सारे जो डेट्स हैं उनको अपनी मॉर्गेज के अंदर कंसोलिडेट करके तो अपना बहुत सारा पैसा सेव कर सकते हो इंटरेस्ट रेट की शक्ल में। तो अगर आप लोग अपना सिनेरियो डिस्कस करना चाहते हो, या कोई आप लोगों की रिन्यूअल आ रही है, या आपने कोई प्रॉपर्टी बुक करवाई हुई है उसके बारे में डिस्कस करना चाह रहे हो, या आपने कोई परचेज की है, आपको प्री अप्रूवल चाहिए, तो इन सब चीजों के लिए आप मुझसे रब्ता कर सकते हैं। मेरा नंबर नोट कर लो, शिराज शफीक का काल मॉर्गेज 416-502-8000, 416-502-8000। मेरा सेल नंबर है 2892426286।
शिराज शफीक अकाल मॉर्गेजेस के साथ हैं। शिराज आपका बहुत शुक्रिया। शिराज से एक आदमी के घर में एक्विटी है, अगर वो रीफाइनेंस करना चाहे तो कैन दे कॉन्टेक्ट यू?
जी बिल्कुल आरफा जी, अगर हमारे बहन भाई जो हैं वो रीफाइनेंस करना चाह रहे हैं, उनके घरों के अंदर इक्विटी मौजूद है, लेट से कि इसकी एग्जाम्पल मैं इस तरह से देता हूँ, ईजी हो जाएगा सुनने वालों के लिए भी और उनको समझ भी लग जाएगी। लेट से इनका घर $1 million का है और उनके ऊपर मॉर्गेज है 600,000 की। अब बैंक की क्या रिक्वायरमेंट, बैंक की रिक्वायरमेंट ये है कि बैंक ने 20% नीचे रखना है। 20% किसका? अप्रेज्ड वैल्यू का। अप्रेज्ड वैल्यू कितनी है? मिलियन। और उनकी मॉडल कितनी है? 600,000। तो इट्स मीन कि उनके घर के अंदर 200,000 की और इक्विटी पड़ी हुई है, क्योंकि वो अप टू 800,000 तक जा सकते हैं। अप टू 800,000 तक वो जा सकते हैं, 600,000 से 800,000 तक जा सकते हैं। 200,000 की इक्विटी पड़ी हुई है। आप लोगों को 200,000 की जरूरत नहीं है अगर, तो आप क्या करो, 100,000 की लाइन बनवाओ, 100,000 की जो है अपनी मॉर्गेज और लो लेके, उससे अपनी बेसमेंट को फिनिश करना चाहते हो बेसमेंट को फिनिश करो, अपने क्रेडिट कार्ड पे करना चाह रहे हो, अपनी गाड़ी को पे करना चाह रहे हो, जो भी करना चाह रहे हो उसको पे करके, अपने जितने भी हाई डेट्स हैं उनको पे करें, और अपनी जो मॉर्गेज के अंदर जब आप इसको ऐड करोगे, देखो इंटरेस्ट रेट क्या है, आप क्रेडिट कार्डों के ऊपर पे कर रहे हो 20%, 22%, 24%, जब आप मॉर्गेज के अंदर आज की डेट पे भी इसको ऐड अप करोगे तो आप इंटरेस्ट रेट पे क्या करोगे, 4%, 4.1%। तो कहां पे 24% है और कहां पे 4% है? एटलीस्ट आप 20% सेव कर सकते हो अपना, 20 से 22% तक आप सेव कर सकते हो इंटरेस्ट रेट की शक्ल में। लेकिन अगर आप क्रेडिट कार्ड को पे करने की कोशिश करोगे तो वो कभी भी पे नहीं होंगे, वो आपके सर के ऊपर चढ़ते जाएंगे, वो क्यूमुलेट होते जाएंगे, वो कभी भी आप नहीं पे कर सकोगे। इसलिए मेरी ये सबसे रिक्वेस्ट है, अगर आप लोगों के घरों के अंदर इक्विटी मौजूद है, उस इक्विटी को सिक्योर करें। आने वाले टाइम का कोई पता नहीं, कैश को अपने हाथ में रखें। डजंट मैटर अभी आपको चाहिए या नहीं चाहिए, अगर नहीं चाहिए तो उसकी होम इक्विटी लाइन ऑफ क्रेडिट बनवा के रखें, ताकि जब भी आपको कभी जरूरत पड़े तो आप उस लाइन ऑफ क्रेडिट में से निकालें, इस्तेमाल करें, आपको किसी और से मांगने की जरूरत ना पड़े। अगर आपके घर में है इक्विटी तो आप कॉल कर सकते हैं, नंबर नोट कर लो जी, शिराज शफी का कॉल मॉर्गेज 416-502-8000, और मेरा सेल नंबर है 2892426286।
शिराज शफीक का नंबर 2892426286, या एक और आसान नंबर 416-502-8000, 502-8000। शिराज आपका बहुत शुक्रिया इस प्रोग्राम को तो लिस्टर तक पहुंचाने में, आपने मुझे बे इंतहा साथ दिया पिछले कई सालों से। आई विश यू ऑल द बेस्ट। मैं अपने तमाम भाई बहनों से कहती हूं, इन स्पॉन्सर्स को तावन जरूर दिया कीजिएगा, अगर आपको मॉर्गेज लाइन ऑफ क्रेडिट्स की जरूरत है तो प्लीज रब्ता करें। मजे की बात यह, बहुत से लोग ये समझते हैं पता नहीं इस प्रोग्राम के अखराजात ही कोई नहीं है, मगर ये शराज जैसे लोग हैं जो इन बिल्स को लुक आफ्टर करते हैं। थैंक यू वेरी मच शिराज, एक बार नंबर अपना फिर से खुद दे दीजिए।
जी थैंक यू जी। आरफा जी, मैं सिर्फ जाने से पहले इतना कहना चाहूंगा कि हम लोग यहाँ पे अपने बहन भाइयों के लिए बैठे हुए हैं, जब ये हमारे पास आते हैं तो हम इनकी तरफ से लैंडर के साथ निगोशिएट करते हैं इंटरेस्ट रेट को बेहतर लेने के लिए, इन्हीं के लिए हम लोग अच्छे प्रोडक्ट ढूंढते हैं। इनको फायदा होगा तो ये हमारे साथ एक अच्छे रिलेशन में बिल्ड होंगे, अगर इनको फायदा नहीं होगा तो ये दोबारा कभी भी हमारे पास नहीं आएंगे। इसलिए मेरी ये सबसे रिक्वेस्ट है कि अगर आप लोग घर लेना चाह रहे हो, रिफाइनेंस करवाना चाह रहे हो, या कोई भी अपना सिनेरियो डिस्कस करना चाह रहे हो किसी भी किस्म का, तो आप जरूर कॉल करो, गाइड करने के ऑप्शन प्रोवाइड करने के, हम लोग किसी किस्म के कोई चार्जेस चार्ज नहीं करते। अपना सिनेरियो डिस्कस करने के लिए आप कॉल कर सकते हो, नंबर नोट कर लो, शिराज शफी का कॉल मॉर्गेज 416-502-8000, 416-502-8000, और मेरा सेल नंबर है 2892426286। और याद रखें कि अगर हम लोगों ने आपकी फाइल को रिव्यू करके एक मरतबा ओके कह दिया तो हम हमेशा अपने वादे पे पूरा उतरते हैं। ओके जी, अल्लाह
बहुत शुक्रिया। शिराज से राब्ता कर लीजिएगा। हमारे प्रोग्राम को तावन दिया है शाहीन शनवारी, कराही एंड बारबेक्यू। ऑल्दो इट्स प्रिटी न्यू रेस्टोरेंट है, मगर अगर आपने वीकेंड पे हलवा पूरी खानी है, या आज शाम को आपका दिल सिर्फ कढ़ाई खाने को चाह रहा है, बाहर पैटियो भी इनका है, अंदर बैठ के खाइए या बाहर बैठ के खाइए शाहीन शनवारी। अकरम भाई ने इस रेस्टोरेंट को शुरू किया है, इसके रिव्यूज आप चेक करके देखिएगा, वंडरफुल रिव्यूज है। इसकी लोकेशन 4190 किंगस्टन रोड है, ये किंगस्टन एंड ब्रिज माउंट का नुक्कर, मतलब थोड़ा सा आपको किंगस्टन की तरफ वेस्ट की तरफ मुड़ना होगा, वेस्ट ऑफ ब्रिज माउंट ऑन किंगस्टन 4190 किंगस्टन रोड पे आपको मिलेगा। साजोवाज की रेफरेंस पे 20% डिस्काउंट, और मैं आपको गारंटी करती हूँ, आई नो हिम वेरी वेल, खाना बेइंतहा लजीज है। आप स्कारब्रो में है, मार्कम में है, खाना खाने के लिए वहां जाएं, आप उबर ईट्स के थ्रू खाना ऑर्डर कर लीजिएगा। जाना होगा शाहीन शनवारी, गूगल करके देखिए इनके रिव्यूज कितने अच्छे हैं। Shaheen Shanwari Kadahi and Barbecue. Guaranteed intahai tasty food ke liye. Akram bhai, 4190 Kingston Road pe Scarborough ka ilaqa hai. Ye Scarborough Ajax Pickering walo, aap log bhi aao yahan khane ke liye. Very delicious food. Thank you very much. اب میں آپ کو لے کر کے چلوں گی اس سمت میں کہ ہمارے ساتھ ایوری ٹیوزڈے کو شامل ہوا کرتے ہوتے ہیں جناب کرامت اللہ غواری صاحب بہت خوبصورت لکھتے ہیں اور ظاہر ہے یہ دنوں محرم کے دنوں میں آپ نے اپنے کتاب بھی لکھ رہے ہیں یعنی اپنے اشعار بھی اور نبی کے نواسے امام حسین امام حسن اور امام حسین کے بارے میں رحمت اللہ غوری صاحب کو میں ویلکم کرتی ہوں پروگرام میں غوری صاحب السلام علیکم کیسے ہیں آپ
وعلیکم السلام اللہ کا شکر ہے میں خیریت سے ہوں
بہت شکریہ سب سے پہلے تو آپ اپنا قطع بیان کیجئے گا کیا آج آپ نے کیا لکھا آٹھ محرم کے حوالے سے
بیوی ہم ان دنوں ایام غزا میں
جی
اور ہمارا جو ہجری سال شروع ہوتا ہے وہ سوک سے شروع ہوتا ہے ہم خوشی نہیں مناتے عیسوی سال کی آمد کی طرح ہم نئے سال کی آمد پر خوشی نہیں مناتے اور یوں نہیں مناتے کہ ہمارا ہجری سال اس تاریخی قربانی سے شروع ہوتا ہے جو رسول کے نواسے سید الشہداء سیدنا امام حسین نے کربلا کے میدان میں جس کو پیش کیا تو یہ ایام عزا ہیں اور ان دنوں ہر مسلمان کے لیے اس قربانی کو یاد کرنا میں سمجھتا ہوں کہ فرض ہے جس نے اسلام کو زندہ رکھا اس لیے کہ تاریخ کے طالب علم یہ جانتے ہیں کہ
نہیں وہی ٹھیک ہے وہ والا مائک جی آپ کیری آن کریں
تاریخ کے طالب علم یہ جانتے ہیں کہ رسول کی آنکھ بند ہونے کے 50 برس بعد مسند اقتدار پر مسند خلافت پر وہ قابض ہو گیا تھا جو کسی طرح سے اس منصب کا اس مسند کا حقدار نہیں تھا تو امام حسین کی قربانی ان کی جد و جہد دین کی بقا کے لیے تھی وہ اسلام کی روح کو زندہ رکھنا چاہتے تھے اور اسلام کی روح کیا ہے ایک غیر مسلم مبصر نے کیا اچھی بات کہی تھی کہ اسلام کی اساس اس کے نظام عدل میں ہے عدل پر مبنی معاشرہ اسلام دیکھنا چاہتا ہے اور رسول اللہ کی تمام تر تبلیغ تمام تر رسالت اسی نقطے پر تو مرکوز تھی کہ وہ بڑے اور چھوٹے کا فرق مٹانا چاہتے تھے وہ یہ چاہتے
امیر اور غریب کا فرق
کہ امیر اور غریب اور طاقتور اور کمزور ایک ہی پلیٹ فارم پہ کھڑے ہو اور ہر شخص کو اس کے حق ملے اس کے حقوق ملے اور حقوق میں سب سے پہلے یہ ہے کہ انسان کو انسانیت کے معیار پر جینے کا حق حاصل ہونا چاہیے تو مسند اقتدار پر یزید قابض ہو گیا تھا اور امام حسین کی تمام تر جد و جہد اسی پر تھی کہ اس خلافت کو ان ہاتھوں میں نہ جانے دیا جائے جو اسلامی شاعر اور اسلامی احکام کے سراسر منافی تھے خلاف تھے تو آج کا میں نے قطع جو کہا ہے وہ یہ ہے کہ شہید کرب و بلا کو میرا سلام نیاز شہید کرب و بلا کو میرا سلام نیاز وہ جن کی مدح سے قلب حزی کا سوز و گداز حسینی عزم بنا دین کی بقائے دوام، حسینی عزم بنا دین کی بقائے دوام، وہ سجدہ آخری شبیر کا بوقت نماز،
سجدہ آخری شبیر.
دو دن کے بعد عاشورہ ہے، 10 محرم ہے، اور وہ یا وقت ہمیں یاد کرنا چاہیے جب عصر کے وقت سید و شہداء نے سجدے میں اپنا سر کٹوایا تھا. دنیا کی تاریخ میں ایسی قربانی کی اور کوئی مثال نہیں ملتی کہ جہاں تنے تنہا تو بہت سے اشخاص نے قربانی دی ہے، لیکن کربلا میں وہ تاریخ رقم ہوئی جس میں سید الشہداء نے، شہید اعظم نے اپنا پورا کنبہ لٹا دیا، کنبے کی قربانی دی، اور یہ وہ قربانی ہے جس نے اسلام کی روح کو بچایا، اسلام کی اساس کو وہی اسی مرکز پر قائم کیا جس مرکز پر رسول اللہ نے امت کی اقامت کی تھی.
اسلام زندہ ہوتا ہے ہر کربلا،
ہر کربلا کے بعد.
حضرت امام حسین جو ہیں وہ اپنے 70 اراکین کے ساتھ نکلے، اور ان کا مقصد کوئی جنگ و جدل بھی نہیں تھا، اور یقیناً ایک تو دارالخلافہ چینج ہوا تھا، بیعت نہیں کرنا چاہتے تھے کیونکہ یزید جو تھے وہ امیر معاویہ کی کرسچن بیوی سے یہ بیٹے تھے، اور اگر آپ ان کے آگے تاریخ دیکھیں تو ان کا بھی ایک، یزید کا بھی ایک بیٹا تھا، اس کا تو معاملہ ہی ختم ہو گیا کہ بیٹا بھی 19 سال کی عمر میں
بیٹے نے منصب خلافت پر بیٹھنے سے انکار کیا تھا.
اچھا، امام حسین نے جب ٹریول کیا تھا تو یہ تو اپنے خاندان، اپنے چھوٹے چھوٹے بچوں کو لے، کون کون اس میں شامل تھا اس گروپ آف 70s میں؟
اہل بیت تمام تر شامل تھے، رسول اللہ کا گھرانہ پورا شامل تھا. لیکن دیکھو، ہمیں آج کے دور میں یہ یاد رکھنا چاہیے کہ امام کی قربانی کی روح کیا تھی، اس کی اساس کیا تھی. وہ تھی جیسے کہ میں نے پہلے بیان کیا کہ عدل پر مبنی ایک معاشرے کا قیام، اور آج جب ہم دیکھتے ہیں اور 57 اسلامی ممالک ہیں دنیا میں، اور کوئی ملک مجھے سوائے ایران کے، اور ابھی میں وہ ان صاحب کا تجزیہ سن رہا تھا جو مجھ سے پہلے یہاں پروگرام میں موجود تھے، انہوں نے تمام تر الزام ایران کی پالیسیوں کا دیا کہ ایران جو امریکہ کے ساتھ اس جنگ میں ملوث ہے وہ اپنی غلطیوں کی وجہ سے. دیکھو، ایران وہ واحد اسلامی ملک ہے جس نے اسلامی انقلاب کے بعد سے کوئی دن ایسا نہیں ہوا کہ اس نے مظلوم فلسطینیوں کی حمایت کو ترک کیا ہو. یہ تو یہ جو لبنان میں حزب اللہ کی حمایت ہے، اور اس حمایت کو ایران نے اپنے مذاکرات کا مرکزی نقطہ کیوں بنایا؟ وہ اس لیے ہے کہ وہ مظلوم کی حمایت چاہتا ہے. کوئی اور اسلامی ملک دنیا میں آج تم مجھے ایسا نہیں دکھا سکتی جس نے کھل کر فلسطین کی حمایت کی ہو، بلکہ اس کے لیے قربانی بھی دی ہو. ایران پر کس طرح کی پابندیاں لگائی گئیں اسی سامراجی نظام کے تحت جس نے فلسطینیوں کی آزادی کو دہشت گردی سے معمول کیا نا. تو ایران اپنی پالیسیوں سے دنیا کو یہ دکھا رہا ہے کہ مظلوم کی حمایت کس طرح سے کی جاتی ہے، جس طرح سے ہم سید الشہداء نے اپنی قربانی کے ذریعے سے اسلام کی اساس کو دوبارہ قائم کیا تھا، اسی طرح ایران مظلوم کی حمایت سے وہ معاشرہ چاہتا ہے، وہ نظام قائم کرنا چاہتا ہے جس میں کمزور اور مضبوط ایک ہی پلیٹ فارم پر کھڑے ہوں۔ آج افسوس ہوتا ہے کہ ہمارے ملک میں، ہمارے ملک اول میں، ہمارے وطن اول میں وہ انصاف پر مبنی معاشرہ نظر نہیں آتا جو پاکستان میں ہونے والا تھا۔ پاکستان کو بنانے والا ایک قانون دان تھا جس نے اپنی جد و جہد مسلمانوں کے لیے ایک علیحدہ وطن حاصل کرنے کے لیے مرکوز کی، اور وہ یہ چاہتا تھا، اور ان کی جو 11 اگست 1947 کی تقریر ہے جو پاکستان بننے سے 3 دن پہلے ہوئی تھی، اس میں انہوں نے یہی تو کہا تھا کہ یہ پاکستان وہ ہوگا جس میں نسل، مذہب یا فرقے کی بنیاد پر کسی پاکستانی کے درمیان فرق نہیں رکھا جائے گا، کوئی تمیز نہیں پیدا کی جائے گی اور سب پاکستانی برابر ہوں گے۔ لیکن آج جو ہم دیکھ رہے ہیں اپنے پاکستان میں، وہ تمام تر اس نہ صرف پاکستان بنانے والے کی بنیادی پالیسی کے رد میں ہے، بلکہ اسلام کے جو بنیادی تقاضا ہے، اسلام کا جو بنیادی رکن ہے، اس کے بھی خلاف ہے۔ اور آج ہم یہ دیکھ رہے ہیں کہ ملک میں انتشار ہے، افراتفری ہے، ایک صوبہ بلوچستان میں دہشت گردی ہے، آزاد کشمیر میں ہمارے زیر انتظام کشمیر میں جو افراتفری ہے، جو انتشار ہے، جس طرح سے طاقت کی بنیاد پر، طاقت کے بلبوتے پر عوام کے احتجاج کو دبانے کی کوشش کی جا رہی ہے، تو یہ تمام تر وہ نظام ہے جو طاقت جنگل کے قانون کو فوقیت دیتا ہے بجائے انصاف پر مبنی معاشرے کے۔ اور ہمارے جو حکام ہیں، ہمارے جو صاحبان اقتدار ہیں، وہ بجائے اس کے کہ ملک کے مسائل پر توجہ دیں، وہ دوسروں کے لیے ثالثی کا کردار ادا کر رہے ہیں۔ ٹھیک ہے، ثالثی کرنی چاہیے جب دو اسلام ہمارے پیغمبر نے تو یہ کہا تھا کہ جب دو مسلمان برادر ایک دوسرے کے خلاف گتھم گتھا ہوں، متحرب ہوں، تو مسلمانوں پر فرض ہے کہ وہ ان کے درمیان صلح کرائیں، بیچ بچاؤ کرائیں۔ لیکن ہم تو یہاں امریکہ کی ایک طرح سے غلامی کہہ لو، کہ امریکہ کی غلامی میں ثالثی کا کردار ادا کر رہے ہیں، تو اپنے ملک میں تو انتشار ہے، لیکن ہم باہر کی دنیا میں انصاف قائم کرنا چاہتے ہیں، عدل قائم کرنا چاہتے ہیں۔ اس پر مجھے وہ ہمارے ہاں ایک کہاوت ہے کہ گھر میں نہیں دانے، اماں چلی بھنانے۔
صحیح۔ اچھا، ہم بات شروع ہم نے کہیں سے کی تھی، آپ نے مطلب پوری دنیا کو مجھے لے کے، میں نے آپ کو کہیں انٹرپٹ نہیں کیا۔ ظاہر انٹرنیشنل افیئرز کے لحاظ سے دنیا کے اخباروں کو جب میں دیکھتی ہوں، وی ڈیفینیٹلی لک ایٹ دیٹ۔ آج ایران کی جو خبر رسائی ایجنسی، ایران از اے ویری اسٹرانگ کنٹری ناؤ اینڈ اٹ کیم آؤٹ ویری اسٹرانگ، ان کی خبر رسائی ایجنسی تسنیم کے مطابق جو ایران کے پریزیڈنٹ ڈاکٹر مسعود پزشکیان ہیں، انہوں نے کہا ہے کہ میں और आप सोचिएगा संडे को साइन हुआ है, मंडे को उन्होंने ट्रेवल किया है पाकिस्तान इमीडिएटली, और उन्होंने ये कहा कि मैं पाकिस्तान का शुक्रिया अदा करना चाहता हूं कि इस मुआहदे में पाकिस्तान ने जो अपना रोल प्ले किया। तो यानी वो शायद वो लोग जो इस मुआहदे में पाकिस्तान का तज़करा नहीं करना चाहते कि पाकिस्तान ने ऑफकोर्स पाकिस्तान के नेबर्स में जंग खड़ी हुई थी, और अगर इसराइल को पेशरफ्त मिलती है तो हमारा बलूचिस्तान और अनस्टेबल होता। ठीक है, पाकिस्तान ने जो भी कोशिश की, आज ईरान की जनाब मतलब रजीम वहां की जो
ईरानी क्यादत
के आला लोग वहां पर मौजूद
थे,
बहुत तारीफ की है उसकी, तो क्या फरमाएंगे इसके बाद?
तारीफ करनी चाहिए, पाकिस्तान तारीफ का मुस्तहक है, उसने आलमी शोहरत हासिल की है इस हवाले से कि उसने दो मुतहारिब फरीकों के दरमियान सुलह करवाने की कोशिश की है, पहल की है, ये बहुत अच्छी बात है। लेकिन मैं जो कह रहा हूं कि इसी तरह के इंसाफ घर में भी होना चाहिए
इंशाल्लाह।
घर में तो आग लगी हुई है, लेकिन बजाय इसके कि घर की आग को बुझाया जाए, बाहर की आग को बुझाया जाए।
घर की आग में देखिए एजेंसीज, चाहे वो ISI है, चाहे वो मोसाद है, चाहे वो रॉ है, चाहे वो CIA है, चाहे M6 की बात कर लें, एजेंसीज अपना अपना रोल प्ले करती हैं मुल्कों को कमजोर करने के लिए और बाकी चीजों के लिए। पाकिस्तान में इंटरफेरेंस अगर आप देखें तो इंटरफेरेंस भी रही, फॉर श्योर रही, और हम अपने घर के मामलात तो को भी निमटा सके या ना निमटा सके, मगर रॉ ने तो बड़ा एक्टिवली रोल प्ले किया। आप सोचिएगा कि इंडिया ने अफगानिस्तान में कितना काम किया, ईरान में इंडिया ने कितना काम किया, चाबहार की बंदरगाह को पूरा का पूरा बनाया ही इंडिया ने था, एम्पावर ही इंडिया ने किया था। तो जाहिर है पाकिस्तान को आइसोलेट करने की एक कोशिश तो थी, और हर मुल्क अपने मुल्क को बेहतर करने के लिए और दूसरों को कमजोर करने की कोशिश।
दीवी देखो, जब अपने अपने घर में इंतशार होता है, जब अपने वो जो कहावत है कि घर का दरवाजा अगर रात को खुला रखोगी तो चोर तो आपसे आप आएगा। हमारी अपनी कमजोरी है ना, हमारी अपनी क़यादत की कमजोरी है, हमारे अपने निज़ाम की कमजोरी है कि हम कौम को एक प्लेटफॉर्म पर जमा नहीं कर सके, हम आज तक कौम नहीं बन सके। यही तो अलमिया है कि हम आज तक ग्रोह में बटे हुए हैं, हम सूबों में बटे हुए हैं, सूबाई तशख्खुस पाकिस्तानियों के लिए ज्यादा अहम है बनिस्बत पाकिस्तानी होने के। तो ये हमारे निज़ाम की कमजोरी है कि बैरूनी ताकतों को, पाकिस्तान के दुश्मनों को पाकिस्तान में खलफिशार और इंतशार पैदा करने की सहूलत हमने अपनी कमजोरी की वजह।
मगर अफराद ने भी तो रोल प्ले किया ना, बिकॉज अफराद जो कौम है, कौम को आज मैं जिस हालत में देख रही हूँ, कॉलर्स को आप बात कर लें या पाकिस्तान को देख लूँ या मैं न्यूज को देख लूँ, हर आदमी चढ़ते सूरज को सलाम करना चाहता है, बिकॉज दे वॉन्ट देयर ओन बेनिफिट।
कौम तो अफराद से बनती है ना,
तो अफराद पूरी की पूरी कौम ही खराब हो गई ना,
कौम का किरदार खराब हो गया, जो किरदार पाकिस्तान बनने के वक्त नहीं था। देखो ना, ये क़यादत की कामयाबी होती है, ये क़यादत की मजबूती होती है कि एक मुस्लिम लीग ने बर्रे सगीर के मुसलमानों को
पास्ट है, हम आज की बात करें तो मेरा ख्याल
नहीं, नहीं, नहीं,
पास्ट को तो मैं वापस नहीं ला सकता।
देखो ना, मैं तब ये कह रहा हूँ कि पास के माजी को वापस ले आओ
जी।
मैं तो कह रहा हूं कि हमारे यहाँ जो इंतशार पैदा हुआ है वो इसी वजह से पैदा हुआ है कि हमने निजाम को मुल्क में कभी मुस्तहकम नहीं होने दिया। पाकिस्तान बनने के बाद, पाकिस्तान बने हुए 10 बरस हुए थे जब मुल्क में पहला मार्शल लॉ लगाया गया।
سر پاکستان بنے ہوئے 2-3 سال ہی ہوئے تھے کہ پاکستان میں پہلی اسیسینیشن ہو گئی تھی قائد اعظم محمد علی
ایک سال کے بعد
قائد اعظم محمد علی جناح کے ساتھ پھر جو سلوک ہوا تھا یہ تو فرام دا بگننگ یہ تو اس میں تو پتہ نہیں کس کس کا نام آ رہا ہے
نہیں تو نام آ رہا ہے ہاں نام آنا چاہیے ہمیں یہ تسلیم کرنا چاہیے کہ ہمارا اپنا کردار ہے ہمارے زوال کا
اللہ نہ کرے اس وقت تو پاکستان کا زوال نہیں اس وقت تو پوری دنیا پاکستان کی مدا
بھائی وہ تو مدا ہو رہی ہے واہ واہ ہو رہی ہے یہی تو ہمارے حکام چاہتے ہیں یہی تو ہمارے صاحبان اقتدار چاہتے ہیں
الحمدللہ چلیں آل از ویل
زوال تو معاشرے میں ہے زوال تو معاشرے میں آج سے نہیں ہے اور وہ جو میں کہہ رہا ہوں
وہ تو آپ صلی اللہ علیہ وسلم کے جانے کے بعد سے ہی زوال شروع ہو گیا 30 سال کا انہوں نے کہا تھا 32 میں آپ کا وصال ہوتا ہے 61 میں اگر آپ 72 32 سال کے بعد اگر آپ دیکھتے ہیں تو امام حسن امام حسین آتے ہیں 6 مہینے کی رہتی ہے حضرت علی کی اسیسینیشن ہوتی ہے حضرت عمر کی اسیسینیشن ہوتی ہے
40 ہجری کے بعد وہ جو اسلامی امت کا گراف ہے وہ تو نیچے آتا گیا یہی المیہ تو پاکستان کے ساتھ ہوا کہ پاکستان بننے کے 4 سال کے بعد ہم نے